नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 47 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
रोजगारीका नाममा महिला तस्करी गर्न अध्यागमनका कर्मचारी संलग्न, मानव तस्करले सेटिङको जालो अध्यागमनसम्मै पुर्याएको संसदीय समितिको ठहर।
नेपालको आर्थिक वृद्धि दर यसपटक 6.2% सम्म पुग्ने, एडीबीको प्रक्षेपण, रेमिटान्स घटे पनि कृषि र औद्योगिक उत्पादन बढ्ने अनुमान।
सरकारले आचार संहिता उल्लंघन गरेको भन्दै एमालेद्वारा उजुरी, निर्वाचन आयोगद्वारा उप प्रधानमन्त्री निधिसँग स्पष्टीकरण।
सुरक्षा परिषदका स्थायी सदस्य देश आणविक हतियारमा प्रतिबन्ध लगाउने विषयमा बहस गर्न अनिच्छुक, परमाणु हतियारमाथि विश्वव्यापी प्रतिबन्ध लगाउनु गलत भएको राष्ट्रसंघका अधिकारीको टिप्पणी।
र एसिया कप छनौट फुटबलमा नेपाल फिलिपिन्ससँग पराजित, इमर्जिङ टीम्स कप क्रिकेटमा नेपालको लगातार दोस्रो हार।
त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याड, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रेङ चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 0556571 98550 63143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ रे, बुझिस्?
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। महिलालाई घरेलु कामदारका रूपमा अवैध ढंगले विदेश पठाउने काममा अध्यागमन विभागका कर्मचारीको मिलेमतो पाइएको छ। साउदी अरेबिया, कुवेत, कतार र युएईमा नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर फर्किएको व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको अध्यागमन विभागमा मानव तस्करले सेटिङको जालो बनाएको निष्कर्ष निकालेको हो। सभापति प्रभु शाहले अध्यागमन विभागका कर्मचारीको मानव तस्करसँग मिलेमतो हुनु गम्भीर कुरा भएकाले यसबारे छानबिन गर्न सरकारलाई सिफारिश गरिने बताउनुभयो। भ्रमणको क्रममा मानव तस्करले अध्यागमनबाट बिना रोकटोक पर्यटक भिसामा दुबई, कुवेत लगायतका देशमा नेपाली महिलालाई कामदारको रूपमा पठाउने र त्यहाँबाट साउदी अरेबिया, कतार, ओमन लगायत खाड़ीका देश पठाइने गरेको भेटिएको उहाँले जानकारी दिनुभयो। साउदीमा 30,000 भन्दा धेरै महिला अवैध रूपमा घरेलु कामदारका रूपमा गएको र अरू देशमा समेत अवैध रूपमा बसेका महिला धेरै रहेको संसदीय समितिले जनाएको छ। भ्रमणका क्रममा 4 देशमा 1,000 भन्दा बढ़ी कामदारसँग भेट गरे पनि कसैले पनि निशुल्क रूपमा आफू नआएको संसदीय टोलीलाई जानकारी गराएका थिए। अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोली चैत 5 स्थलगत भ्रमणका लागि खाड़ीका विभिन्न देश गएको थियो। यसैबीच वैदेशिक रोजगार विभागमा थप 100 नयाँ म्यान पावर कम्पनी दर्ता भएका छन्। अरू 100 भन्दा धेरै दर्ताको प्रक्रियामा रहेको वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिनुभयो। 100 वटा म्यान पावर कम्पनी थपिएपछि देशभर म्यान पावर कम्पनीको संख्या 854 पुगेको छ। 2068 सालदेखि सरकारले वैदेशिक रोजगार व्यवसायमा विकृति बढ़ेको भन्दै नयाँ म्यान पावर कम्पनी दर्तामा रोक लगाएको थियो, तर रोकिएको दर्ता प्रक्रिया फुकुवा गर्न सर्वोच्चले आदेश दिएपछि व्यवसायले कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढ़ाएका हुन्। वैदेशिक रोजगार व्यवसायीहरूले भने नयाँ कम्पनी दर्ता गर्न नहुने भन्दै विरोध गरिरहेका छन्।
एसियाली विकास बैंक एडीबीले सन् 2017 नेपालको आर्थिक वृद्धि दर बढ़ीमा 6.2% हुने अनुमान गरेको छ। एडीबीले आर्थिक वर्ष 2073-74 कुल ग्राहस्थ उत्पादनका आधारमा नेपालको आर्थिक वृद्धि 5.2% देखि 6.2% बीचमा हुने अनुमान गरेको हो। एडीबीले मुद्रास्फीति अर्थात मुद्राको मूल्य घट्ने दर भने सरकारी लक्ष्यभन्दा कम अर्थात 6%-6.5% बीचमा रहने अनुमान पनि गरेको छ। रेमिट्यान्स घटे पनि कृषि उत्पादनमा भएको वृद्धि, पछिल्ला दुई त्रैमासमा पुननिर्माणले लिएको गति र लगानीको वातावरणमा आएको सुधारले अघिल्लो पटक आंकलन गरिए भन्दा आशलाग्दो आर्थिक वृद्धिको लक्षण देखिएको एडीबीले जनाएको हो। काठमाण्डुमा भएको पत्रकार सम्मेलनमा एडीबीका देशीय निर्देशक केनिची योकोयामाले मनकीय पानी परेकाले कृषि उत्पादन अनि विद्युत आपूर्ति बढ़ेकोले औद्योगिक उत्पादन बढ़ने अपेक्षा गरिएको जानकारी दिनुभयो। बैंकका प्रमुख आर्थिक विश्लेषक शरद भण्डारीले चालू आर्थिक वर्षको पहिलो 6 महिनासम्म पनि खर्चको कार्य सम्पादन उत्साहजनक नभएको, मासिक खर्चको अवस्था अघिल्ला वर्षको जस्तो देखिएको, वास्तविक खर्च योजना गरिएको भन्दा कम भएकोले बजेट कार्यान्वयनमा सरकार कमजोर रहेको पाइएको बताउनुभयो।
सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा बढ़ीमा 16 वटा मन्त्रालय रहने प्रारम्भिक मस्यौदा प्रतिवेदन तयार पारेको छ। सचिव मोहन कृष्ण सापकोटाको संयोजकत्वमा गठित केन्द्र प्रदेश र स्थानीय तहको प्रशासनिक संगठनात्मक संरचना र संस्थागत व्यवस्थापन समितिलाई सहयोग गर्न गठन गरिएको उपसमितिले केन्द्रमा 12-16 वटाको संख्यामा मन्त्रालय बनाउने मस्यौदा प्रतिवेदन तयार पारेको समितिका सदस्य नन्दराज गेमालीले जानकारी दिनुभयो। मन्त्रालयको संख्या टुंगो लागेपछि मात्रै नामाङ्कन तय हुनेछ। मन्त्रालयका प्रवक्ता शिवराम नेउपानेले केन्द्रमा रहने मन्त्रालयको संख्या 51 भएपछि प्रदेशमा रहने मन्त्रालयको संख्या निर्धारण हुने जानकारी दिनुभयो। अहिले 21 वटा मन्त्रालय छन्।
विकासको पहल, चुनावी चहल पहल।
सरकारले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै नेकपा एमाले उजुरी गरेको छ। एमालेको संसदीय दलका उपनेता सुभाष चन्द्र नेम्बाङ, प्रमुख सचेतक भानुभक्त ढकाल लगायतको टोलीले आज निर्वाचन आयोगमा सरकारले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै उजुरी दर्ता गरेको हो। उजुरीमा आचार संहिता लागू भइसकेको अवस्थामा मन्त्रीहरू विभिन्न कार्यक्रममा हेलिकप्टर चढ़ेर जाने, पैसा वितरण गर्ने साथै योजनाभन्दा बाहिरका कार्यक्रममा पैसा वितरण गर्ने गरेको आरोप लगाइएको छ। कञ्चनपुरको पुनर्वासमा गृहमन्त्री मलेन्द्र निधिले पार्टीको तर्फबाट शहीद गोविन्द गौतमको परिवारलाई पैसा दिएको, साथै पार्टीगत कार्यक्रममा सहभागी हुँदा आचार संहिता उल्लंघन भएको भन्दै उजुरी दर्ता गरेको नेता निम्बाङले जानकारी दिनुभयो। यस्तै म्यादी प्रहरी भर्नाका लागि पनि पारदर्शी मापदण्ड नबनाइएको दावी गर्दै आयोगको ध्यान आकर्षण गराएको उहाँले जानकारी दिनुभयो। यसैबीच निर्वाचन आयोगले उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसँग स्पष्टीकरण सोधेको छ। निर्वाचन आचार संहिता विपरीत हेलिकप्टर चढ़ेको र शहीदलाई राहत बाँडेको भन्दै उजुरी परेपछि आयोगले आज उहाँलाई स्पष्टीकरण सोधेको हो। निर्वाचन आचार संहिता अनुसार राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था छ।
यसैबीच नयाँ शक्ति पार्टीले चुनावमा संघर्ष र सहभागिताको दोहोरो कार्यनीति लिने भएको छ। काठमाडौँमा शुरू अन्तरिम केन्द्रीय परिषदको बैठकलाई सम्बोधन गर्दै नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई राजनैतिक निकासका लागि आन्दोलनकारी शक्ति र सरकारबीच समन्वयकारी भूमिका खेल्ने नीति लिने बताउनु भएको हो। उहाँले चुनावका लागि पहिले प्रदेशको सीमांकनका साथै विशेष क्षेत्र, संरक्षित क्षेत्र लगायतका संविधानमा उल्लेख भएका क्षेत्रको टुंगो लगाउनुपर्ने, सर्वदलीय सरकार गठन गर्नुपर्ने, चुनावलाई कम खर्चिलो बनाउनुपर्ने र तीनवटै चुनाव एकैचोटि गर्नुपर्ने बताउनुभयो। उहाँले संसदमा नभएका दललाई दलीय चुनाव चिन्ह प्रदान नगर्ने व्यवस्था विरूद्ध संघर्ष गर्ने पनि जानकारी दिनुभयो। बैठकमा देशभरका झण्डै 1000 केन्द्रीय परिषदका सदस्य उपस्थित छन्। 16 गतेसम्म चल्ने बैठकमा पार्टीको आगामी रणनीतिक कार्ययोजनाका बारेमा पनि छलफल हुनेछ।
निर्वाचन आयोगले आजसम्म 36 जिल्लाको मतपत्र छापिसकेको छ। मतपत्र छाप्न शुरू गरेको 9 दिनमै आयोगले झण्डै आधा जिल्लाका लागि मतपत्र छापेको हो। जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा दुर्गम जिल्लाबाट क्रमिक रूपमा मतपत्र छपाई भइरहेको आयोगले जनाएको छ। वैशाख 7 गतेसम्म सबै जिल्लाको मतपत्र छापिसक्ने कार्यतालिका बनाएर पनि आयोगले त्यसअघि नै छपाई सक्ने भएको हो।
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण सौजन्य अमेरिकी सरकार।
उज्यालो क्विज आजको प्रश्न
मौला कालिका मन्दिर कुन जिल्लामा पर्छ?
ए बारा बी नवलपरासी।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केवलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले रोजगारीका नाममा महिलाको तस्करी हुनुमा अध्यागमनका कर्मचारी संलग्न रहेको संसदीय समितिको ठहर, नेपालको आर्थिक वृद्धि दर यसपटक 6.2% पुग्ने ADDको प्रक्षेपण, सरकारले आचार संहिता उल्लंघन गरेको भन्दै एमालेद्वारा उजुरी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अहिले पनि चलिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पेश भएका 7 एजेण्डामा केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्। आजै पार्टी सभापति शेरबहादुर देउवाले 3 दिनको छलफलमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने र बैठक सकिने कांग्रेसका पार्टी सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो। अस्तिदेखि शुरू बैठकले यसअघि सभापति देउबाको अध्यक्षतामा 29 सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरिसकेको छ भने पार्टीका 42 केन्द्रीय विभाग कायम गर्ने निर्णय गरेको थियो। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तह चुनावका लागि घोषणा पत्र तयारी समिति समेत गठन गरिसकेको छ। स्थानीय तहको चुनावको रणनीति तय गरेर बैठक आजै सकिने नेपाली कांग्रेसका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो। यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिमाल पहाड़ र तराईको एकतामै राष्ट्रिय एकता कायम हुने बताउनु भएको छ। नेपाल तरूण दलले खोटाङको दिक्तेलमा गरेको जागरण सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले हिमाल पहाड़ र मधेसमध्ये कुनै एक प्रदेशलाई उपेक्षित गरेर राष्ट्रियता कमजोर हुने टिप्पणी गर्नुभयो।
सरकारले नयाँ संघीय संरचना अनुसार स्वास्थ्य सेवालाई पनि विस्तार गर्ने भएको छ। नयाँ संरचना अनुसार सेवा दिन स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था पूर्वाधार विकास परियोजना ल्याएको हो। परियोजनामा अबको संघीय संरचनामा त्यही अनुसारका डाक्टर तथा स्वास्थ्य कर्मी र अस्पताल रहनेछन्। अब हरेक गाउँपालिका र नगरपालिकामा एउटा प्राथमिक अस्पताल अनिवार्य राख्ने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ। गाउँ गाउँसम्म सहज तरिकाले उपचार सेवा पुर्याउन स्थापना गरिने प्राथमिक अस्पतालमा कम्तीमा पनि 2 डाक्टरको पदपूर्ति गरिने स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो। यस्तै अस्पताललाई चाहिने दक्ष जनशक्ति कसरी उपलब्ध गराउने र त्यसका लागि चाहिने बजेटका बारेमा पनि गृह कार्य भइरहेको उहाँले बताउनुभयो।
शेयर बजार परिसूचक नेप्से आज झण्डै 77 अंकले बढ़ेको छ। बजार खुलेको केही बेरमै 3% बढ़ेपछि 15 मिनटका लागि सर्किट ब्रेकर लागेकोमा आज फेरि खुल्दा 4% बढ़ेपछि आधा घण्टाका लागि सर्किट ब्रेकर लगाइएको थियो। आधा घण्टापछि खुलेको बजार पनि बढ़ने क्रम रोकिएन। त्यसपछि 5% बजार उकालो लागेपछि आजका लागि कारोबार बन्द गरिएको थियो। पछिल्ला दिनमा लगातार बढ़िरहेको नेप्सेमा आज खरिदकर्ताको चाप बढ़ेपछि सबैजसो कम्पनीको शेयरको भाव पनि उकालो लागेको छ। आज 1,38 करोड़ भन्दा बढ़ीको शेयर कारोबार भएको दिन सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको शेयर 9,44,00,000 भन्दा धेरैको कारोबार भएको छ। झण्डै नेप्सेले आज 1,610 अंक पार गरेको छ। आज 6 कम्पनीको शेयर 10% उकालो लागेको छ। सबै समूहको उपसूचक उकालो लागेको दिन आज बीमा समूह 503 अंकले बढ़ेको छ। यस्तै जलविद्युत 106.5, विकास बैंक 83, बैंकिङ 75, होटल 71 र वित्त समूह 39 अंकले बढ़ेको छ।
दुई पटक सर्किट ब्रेक लगाउँदा पनि बजार उचालिने क्रम नरोकिएपछि आज समय छँदै शेयर कारोबार बन्द भयो। शेयर खरिदकर्ताको चाप थेग्न नसक्ने गरी बढ़ेपछि तेस्रो पटक सर्किट ब्रेक लागेको नेप्सेमा 1,38 करोड़ भन्दा बढ़ेको कारोबार भयो। शेयर बजार किन यति धेरै उक्लिएको होला अनि अबको शेयर बजार कता जाला त? पीटी लोप्सनको रिपोर्ट।
शेयर बजार खुलेको 25 मिनट भित्रै सूचक 3% बढ़ेपछि 15 मिनटका लागि कारोबार स्थगित गरिएको थियो। त्यसपछि खुलेको बजार आधा घण्टा पनि नपुग्दै 4% बढ़ेपछि आधा घण्टाका लागि कारोबार रोकियो अर्थात सर्किट ब्रेक लगाइयो। त्यसपछि खुलेको बजार उकालो चढ़न छोडेन। केही दिनदेखि बढ़िरहेको शेयर बजारको यस्तो प्रकृतिलाई शेयर व्यवसाय दिगो हुने ठान्दैनन्। अनलाइन सेक्युरिटीज प्रालिका अनन्त कुमार पौडेल,
यसरी एकैचोटि यसरी स्पिड ब्रेक लागेर बढ्नुपर्ने त्यस्तो एकदमै क्लियर कारण चाहिँ केही पनि छैन थिएन। त्यसलाई चाहिँ अब यो कुनै स्पेसियल कारण नभइकन बढेको हुनाले यसलाई चाहिँ स्वाभाविक चाहिँ ग्रोथ बढाइ चाहिँ भन्न मिल्दैन, किनभने एकै दिन सर्किट ब्रेक लागेर बढ्नुपर्ने त्यो कुनै कम्पनीको चाहिँ क्लियर ब्यालेन्स सिट आएको होइन, कसैको डिक्लेयर आएको होइन होइन, तर एकैचोटि यसरी सर्किट लागेर बढ्नुपर्ने कारण चाहिँ स्पेसियल कारण चाहिँ थिएन।
चैत लागे त शेयर बजार उक्लिएको उक्लिएै छ। चैत 1 गते 1,347.09 अंकमा रहेको शेयर बजार परिसूचक त्यसैता निरन्तर 263.53 अंकले बढ़ेर 1,610.62 अंकमा पुगेको हो। देशमा चुनावको माहौल बन्दै गएकाले शेयर बजार बढ़न थालेको कतिपयको विश्लेषण छ भने बैंकहरूको तरलता अभाव सुधारोन्मुख हुँदै गएकाले शेयर धितो राखी ऋण पाउने आशामा लगानीकर्ता उत्साहित हुँदा पनि शेयर बजार उकालो लागेको कतिपयको बुझाइ छ। नेपाल स्टक एक्सचेन्जले भने शेयर दलाल कम्पनीले काठमाडौँ बाहिर शाखा खोलेर गरिएको कारोबारले पनि शेयर बजारलाई बुलिस ट्रेण्डमा लगेको बताएको छ। नेप्सेका प्रवक्ता मुराहरि शर्मा,
उपत्यका बाहिरबाट चाहिँ कारोबार भइरहेछ भने त्यसले पनि यसमा योगदान गरिरहेछ, किन भन्दा यो बजारमा बढीभन्दा बढी लगानीकर्ताहरूको पहुँच पुर्याउने जुन उद्देश्यले हामीले आरडब्ल्युएस विस्तार गर्दै थियौँ र अस्तिबाट चाहिँ 6 नयाँ आरडब्ल्युएसले कारोबार सुरु गरे, त्यसले पनि यसमा चाहिँ एउटा माहौल चाहिँ बनाउनमा चाहिँ योगदान गरेको छ भनेर चाहिँ हामी भन्न सक्छौ।
शेयर बजार लगानीकर्ताको मनोविज्ञानमा भर पर्ने भएकाले अबको बजार कता जान्छ भनेर कसैले पनि अनुमान लाउन सकेका छैनन्। यही गतिमा उकालो लाग्ने हो भने 2,000 अंक पार गर्ने कतिपयको अनुमान छ। तर शेयर व्यवसायी अनन्त कुमार पौडेल भन्नुहुन्छ, आर्थिक सूचकहरू सकारात्मक नभएमा बजार ओह्रालो पनि लाग्न सक्छ।
लङ टर्म प्रेडिक्ट गर्न चाहिँ गाह्रो छ, किनभने तुरुन्तै लिक्विडिटीको कुरा पनि त्यति सहज भइरहेको छैन, अब शेयर सप्लाई पनि बढ़िरहेछ। अब अहिले सर्ट टर्म सर्ट पिरियड हेर्ने हो भने चाहिँ चुनाव पनि हुने अनि बजेटमा बजेट पनि टाइममा आउने, अब चाहिँ सबै कुराहरू स्मुथली हुन्छ भन्ने एक्सपेक्टेसनमा बजार बढ्या हो। अब भोलि कथम कदा कुनै नेगेटिभ कुराहरू आयो, चुनाव भएन, बजेट त टाइम आइहाल्ला, त्यस्तो कुराहरू कुनै नेगेटिभ कुरा आयो भने फेरि बजारले चाहिँ नेगेटिभ रियाक्ट पनि गर्न सक्छ।
शेयर बजार बढेका बेला र घटेका बेला लगानीकर्ता आतिने वा मातिने हुने गरेको छ। बजारको विश्लेषण गर्न नसक्दा र अनावश्यक हल्लाका पछि लाग्दा जोखिम झनै बढ्ने गरेको छ। त्यसैले शेयर किन्दा होस् वा बेच्दा हल्लाको पछि नलागी कम्पनीको विश्लेषण गर्न र बजारको प्रवृत्ति चिन्न सके मात्र त्यो जोखिमबाट जोगिन सकिन्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नारायणघाट मोगलिङ सड़क खण्ड आजदेखि 6 घण्टा बन्द गर्न थालिएको छ। आजदेखि यो सड़कमा बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको हो। सड़क विस्तारको काम छिटो सक्न दैनिक 6 घण्टा आवत जावत बन्द गरेर काम गर्न थालिएको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो। 1 महिनासम्म सड़कलाई 4 लेनको बनाउने काम सक्ने गरी सड़क विस्तार भइरहेको छ। इन्जिनियर खनालले चालकलाई सिद्धार्थ राजमार्ग र त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सुझाव समेत दिनुभएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा कर्मचारीका नाममा लाखौं रूपियाँ बेरुजु रहेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा मार्दा कार्यालयका प्राविधिक स्वास्थ्य अधिकृत मोहम्मद बासिर मियाको नाममा 62,18,946, लेखापाल ध्रुवकुमार बस्नेतको नाममा 7,45,239, तथ्याङ्क अधिकृत भोगेन्द्र आचार्यको नाममा 2,66,015 रूपियाँ, स्वास्थ्य शिक्षा टेक्निसियन परशुराम संग्रौलाको नाममा 85,700 र नायब सुब्बा मनोज अधिकारीको नाममा 29,000 रूपियाँ बेरुजु देखिएको अख्तियारले जनाएको छ। औलो र हात्तीपाइले रोग निवारणका लागि गएको लाखौं रूपियाँ कर्मचारीले मिलेर हिनामिना गरेको हुन सक्ने आशंकामा अनुसन्धान शुरू गरिएको पनि अख्तियारले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौं, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41-07-007, 98-5-11-72-194।
41-07-007, 98-5-11-72-194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, 12 जिल्लाका विभिन्न कृषिजन्य सामग्री अब एउटै पोकोमा पाइने भएको छ। नेपाल कृषि केन्द्रीय सहकारी संघले रसुवाको आलु, ताप्लेजुङको अदुवा, बर्दियाको तोरीको तेल, सिन्धुपाल्चोकको बासमती चामल, झापाको कालो चिया, जुम्लाको फापरको पिठो, सिराहाको रहरको दाल, मकवानपुरको बोडी, मुस्ताङको सिमीको दाल, झापाको अकबरे अचार, रूपन्देहीको घिउ र मकवानपुरको महलाई एउटै पोको भित्र राखेर बिक्री गर्न थालेको हो।
साना जलविद्युत सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरू भएको छ। साना जलविद्युत आयोजनाको विकास र विस्तारमा दक्षिण एसियाली देशको ज्ञान, सिप र अनुभव आदान प्रदान गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र चिनिया दूतावासको आयोजनामा सम्मेलन शुरू भएको हो।
बाँकेमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाबाट आगामी 3 महिनाभित्र 2,000 हेक्टर जमीनमा सिंचाई पुग्ने भएको छ। यसै आर्थिक वर्षको अन्त्यसम्म 2100 हेक्टरमा सिंचाई पुर्याउने लक्ष्यसहित काम भइरहेको आयोजनाले जनाएको छ।
भारतका स्थल सेनाध्यक्ष बिपिन रावत 4 दिने भ्रमणका लागि नेपाल आउनु भएको छ। प्रधान सेनापति राजेन्द्र छेत्रीको निमन्त्रणमा उहाँ आज नेपाल आउनु भएको हो। भोलि राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा अनि चिन्ह प्रदान गर्ने कार्यक्रम छ।
प्रदेश नम्बर 4 भित्रका स्थानीय निकायका अधिकृतका लागि स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण आजदेखि पोखरामा शुरू भएको छ।
विवादका बीच काठमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पस आरआरमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएको छ। बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म मतदान भएको हो। अहिले मतगणनाको काम भइरहेको निर्वाचन समितिले जनाएको छ।
राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लागेका महावीर पुनलाई म्याग्दीको रिम स्रोत केन्द्र अन्तर्गतको शिक्षकले 5 लाख रूपियाँ सहयोग गरेका छन्। 10 विद्यालयका 92 शिक्षकले आफ्नो तलबबाट 5 लाख रूपियाँ जम्मा गरेर पुनलाई हस्तान्तरण गरेका हुन्।
मेरो पनि भन्नु छ।
फेसबुकमा कान्छा भाइ नाम राखेका साथी लेख्नुहुन्छ, आज फिलिपिन्ससँगको खेल हेरेर निराश भए। आजको खेलमा नेपालले खराब प्रदर्शन गर्नुमा प्रशिक्षकको खेलाड़ी रोजाईमा केही कमजोरी देखिन्छ, अनि हामीले फुटबलमा जस्तो लगानी गरेका थियौं त्यस्तै नतिजा आएको हो। हाम्रा खेलाड़ीले ज्यान दिएर देशको लागि खेलेका छन्, फुटबलमा लगानी गरौं, नेपाली खेलाड़ीले हामीलाई निराश बनाउने छैनन्।
मानबहादुर सुनार लेख्नुहुन्छ, खेलाड़ीको हेरचाह अनुसारको नतिजा दिएकै छन्। खेलाड़ीले पर्याप्त प्रशिक्षण नपाएको, पोषण नपाएको, भरपर्दो मैदान नभएको जस्ता अवस्थालाई हेर्ने हो भने नेपालले नराम्रो खेल्यो भनेर चित्त दुखाउने ठाउँ छैन।
इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल बंगलादेशसँग हारेको खबरमा युवराज तामाङ लेख्नुहुन्छ, 2 वर्ष अघिसम्म नेपालसँगै खेल्ने अफगानिस्तानले टेस्ट मान्यता पाउन लागिसक्यो, तर नेपाली क्रिकेट के कारणले अघि बढ्न सकेको छैन, गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।
यसै विषयमा चौलागाई बाबु लेख्नुहुन्छ, आजको खेलमा फुल टाइमर ब्याट्सम्यान मानिएका ज्ञानेन्द्र मल्ल आफैले बलिङ गरेर धेरै रन दिए। ब्याट्सम्यानले बलिङ गरेर विकेट पनि नझार्ने अनि ब्याटिङमा पनि राम्रो नगर्ने भएकाले आजको खेलमा नेपालले हारेको हो।
अनि सोभि चुनावको क्रममा काठमाडौँको आरआर क्याम्पसमा पेट्रोल बम प्रहार भएको विषयमा रामसुन्दर बस्नेत लेख्नुहुन्छ, हाम्रो शिक्षा त निकै व्यवहारिक पो भएछ त, क्याम्पसमा बम बनाउने र पड्काउन थालेपछि त हामी पनि छिट्टै नै समृद्ध हुने भयौं, होइन त?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र अर्जुन पोखरेल। अब विदेशका खबर। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्यले आणविक हतियारमा प्रतिबन्ध लगाउने विषयमाथिको बहस बहिष्कार गरेका छन्। अमेरिका, बेलायत, फ्रान्स लगायत 40 देशले राष्ट्रसंघीय सुरक्षा परिषदले बोलाएको बैठक बहिष्कार गरेका हुन्। गएको अक्टोबरमा राष्ट्रसंघको एक सम्मेलनमा परमाणु हतियारमा कानूनी रोक लगाउने सन्धिमा वार्ता गर्ने घोषणा गरिएको थियो। चीन, भारत र पाकिस्तानले समेत वार्ताको विपक्षमा मतदान गरे। यस्तै सन् 1945 आणविक आक्रमण झेलेको एकमात्र देश जापानले समेत वार्ताको विरूद्धमा मतदान गरेको थियो। राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले परमाणु हतियारमाथि विश्वव्यापी प्रतिबन्ध लगाउनु यथार्थपरक कदम नभएको टिप्पणी गर्नुभएको छ। राष्ट्रिय सुरक्षाका लागि परमाणु हतियार आवश्यक रहेको राजदूत हेलीको भनाइ छ, तर 120 भन्दा धेरै देशले भने आणविक हतियारमा प्रतिबन्ध लगाउने कानूनको समर्थन गरेका छन्।
नेपाल दर्पणमा अब केही खेल खबर। एसिया कप छनौट फुटबलमा नेपाल फिलिपिन्ससँग 4-1 पराजित भएको छ। मनिलाको रिजल मेमोरियल रंगशालामा भएको खेलमा फिलिपिन्सले 21 मिनटमा पेनाल्टीबाट गोल गर्दै अग्रता लिएको थियो। 13 मिनटमा डिबक्सभित्र विक्रम लामालाई ह्यान्ड गरेपछि फिलिपिन्सले प्रहार गरेको पेनाल्टी भने गोलकिपर किरण चेम्जोङले जोगाएका थिए, तर विक्रम लामा रेड कार्ड पाएर बाहिरिएपछि नेपाल 13 मिनटदेखि नै 10 खेलाड़ीमा सीमित भएको थियो। 23 मिनटमा फिलिपिन्सले अर्को गोल गर्दै अग्रता दोब्बर बनायो। 28 मिनटमा फिलिपिन्सले तेस्रो गोल गरेको थियो। अञ्जन विष्टको ठाउँमा मैदान छिरेका विशाल राईले पहिलो हाफको अन्तिमतिर नेपालका लागि सान्त्वना गोल फर्काएका थिए। खेलको 72 मिनटमा फिलिपिन्सले 4th गोल गर्यो। नेपाली टोलीका कप्तान विराज महर्जनले आज खेल्न पाएनन्। उनको ठाउँमा कमल श्रेष्ठलाई खेलाइएको थियो। नेपाल, फिलिपिन्स, ताजकिस्तान र यमन रहेको समूह एफमा छ। नेपालले होम एन्ड अवे पद्धति अनुसार यी 3 देशसँग 6 खेल खेल्नेछ। समूहको शीर्ष 2 मा रहने देशले सन् 2019 दुबईमा हुने एसिया कप फुटबल खेल्न पाउनेछन्।
एसीसी इमर्जिङ टीम्स कप क्रिकेटमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ। नेपाल आज बंगलादेशसँग 83 रनले पराजित भयो। 258 रनको लक्ष्य पछि आएको नेपालले 42 ओभर 3 बलमा सबै विकेट गुमाउँदै 174 रन मात्र बनाउन सक्यो। नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए पनि टीमलाई जिताउन सकेनन्। दिलीप नाथले 41, विनोद भण्डारीले 33, आरिफ शेखले 12 र भुवन कार्कीले 6 रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल खाता नखोली आउट भए भने ओपनर सुनिल धमलाले 1 रन मात्रै बनाउन सके। पहिले ब्याटिङ गरेको बंगलादेशले 50 ओभरमा 9 विकेट गुमाएर 257 रन बनाएको थियो। नेपालका लागि अविनाश कर्णले 3, सन्दीप लामिछानेले 2 तथा मेहबूब आलम, दिपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्लले 1-1 विकेट लिए। हिजो पाकिस्तानसँग पराजित भएको नेपालले अर्को खेल पर्सी हङकङसँग खेल्नेछ।
र अस्ट्रेलियासँगको 4 टेस्टको श्रृंखला भारतले जितेको छ। अन्तिम टेस्ट 8 विकेटले जित्दै भारतले श्रृंखला 2-1 आफ्नो पक्षमा पारेको हो। 106 रनको सामान्य लक्ष्य भारतले 2 विकेट गुमाएर भेटायो। अस्ट्रेलियाले पहिलो पालीमा 300 रन बनाए पनि दोस्रो पालीमा 137 रन मात्रै बनाउन सक्यो। भारतका रविचन्द्रन अश्विन, उमेश यादव र रविन्द्र जडेजाले दोस्रो पालीमा 3-3 विकेट लिएपछि अस्ट्रेलियाका ग्लेन्स म्याक्सवेलले 45 रन बनाउनु बाहेक अरूले सम्झन लायक प्रदर्शन गर्न सकेनन्। 106 रनको सामान्य लक्ष्य भारतले सजिलै पूरा गर्यो र श्रृंखला आफ्नो पक्षमा पार्यो। त्यस्तै न्यूजील्याण्डसँगको तेस्रो टेस्टको दोस्रो पालीमा पनि दक्षिण अफ्रिकाले खराब शुरूआत गरेको छ। पहिलो पालीमा 175 रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो पालीमा 80 रन जोड्न 5 विकेट गुमाइसकेको छ। चौथो दिनको खेल सकिँदासम्म दक्षिण अफ्रिका अझै 95 रनले पछि छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
रोजगारीका नाममा महिला तस्करी गर्न अध्यागमनका कर्मचारी संलग्न, मानव तस्करले सेटिङको जालो, अध्यागमन सम्मै पुर्याएको संसदीय समितिको ठहर।
नेपालको आर्थिक वृद्धि दर यसपटक 6.2% पुग्ने, एडीबीको प्रक्षेपण, रेमिटान्स घटे पनि कृषि र औद्योगिक उत्पादन बढ्ने अनुमान।
सरकारले आचार संहिता उल्लङ्घन गरेको भन्दै एमालेद्वारा उजुरी, निर्वाचन आयोगद्वारा उप प्रधानमन्त्री निधिसँग स्पष्टीकरण।
सुरक्षा परिषदका स्थायी सदस्य देश आणविक हतियारमा प्रतिबन्ध लगाउने विषयमा बहस गर्न अनिच्छुक, परमाणु हतियारमाथि विश्वव्यापी प्रतिबन्ध लगाउनु गलत भएको राष्ट्रसंघका अधिकारीको टिप्पणी।
र एसिया कप छनौट फुटबलमा नेपाल फिलिपिन्ससँग पराजित, इमर्जिङ टीम्स कप क्रिकेटमा नेपालको लगातार दोस्रो हार।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै सुनिता पहरी र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।